नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2083 साल साउन 23 गते शनिबार, श्रावण कृष्ण पक्ष दशमी तिथि, तदनुसार 8 अगस्त सन् 2026, नेपाल सम्बत 1146, आज दिल्लाग्गा 10। आज राजधानीबाट प्रकाशित दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसंगका समाचारहरूलाई प्राथमिकता दिएका छन्। गोर्खापत्र दैनिकमा प्रकाशित ग्यासको कोटा बढ़ाउन भारतसँग आग्रह शीर्षकको समाचारलाई गोर्खापत्र दैनिकले प्रमुख समाचार बनाएको छ। यही समाचारबाट अखबार कार्यक्रमको शुरूआत गरौं। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले साउन यता उच्च माग भएकाले एलपी ग्यासको अभाव भएको बताउनु भएको छ। पूरा सिलिण्डर बिक्री थालेपछि बजारमा ठूलो मात्रामा एकैपटक माग बढ़ेकाले अभाव भएको उहाँले बताउनुभयो। प्रतिनिधि सभाको आकस्मिक शून्य तथा विशेष समयमा उठाइएका प्रश्नको जवाफका क्रममा उहाँले बजारमा एकैपटक माग बढ़दा अभाव भएको बताउनुभयो। उहाँले भन्नुभयो, 2083 साउन महिनादेखि पूरा सिलिण्डर वितरण प्रारम्भ भए पश्चात ग्यासको मागमा एकैपटक वृद्धि हुन गई बजारमा केही असहजता सृजना भएको देखिन्छ। बढ़दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले सरोकारवालासँग समन्वय गरी आपूर्ति तथा वितरण व्यवस्थालाई थप प्रभावकारी बनाउने कार्य गरिरहेको छ। हाल 58 ग्यास उद्योगको भण्डारण क्षमता 10,166 मेट्रिक टन रहेको पनि उहाँले बताउनुभयो। माग अत्यधिक भएकाले वितरणमा देखिएका समस्या समाधानका लागि भारत सरकारलाई कोटा बढ़ाउन आग्रह गरिएको बताउँदै मन्त्री कुमारीले परराष्ट्र मन्त्रालय मार्फत आवश्यक सहजीकरणको लागि आग्रह गरिएको जानकारी दिनुभयो। उहाँले आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले अनुगमन गरिरहेको बताउनुभयो। विभागले पछिल्लो समय 45 भन्दा बढ़ी ग्यास डिपोको अनुगमन गरेको पनि उहाँले जानकारी दिनुभयो। नेपाल आयल निगम तथा ग्यास उद्योगी संघको समन्वयमा आयात भण्डारण तथा वितरण कार्यलाई थप पारदर्शी बनाउन सुधारको कार्य भइरहेको पनि उहाँले बताउनुभयो। यो समाचार आजको गोर्खापत्र दैनिकबाट लिएका हौं। कान्तिपुर दैनिकबाट प्रतिबन्धित कुवेतमा झण्डै 69,000 नेपाली महिला घरेलु श्रमिक शीर्षकको समाचार प्रकाशित छ। गत मंगिरको कुरा हो। कुवेतको फरवानियामा 7 वर्षदेखि कार्यरत 46 वर्षीय कुमारी बाइवाले झापामा रहेकी 26 वर्षीय भदेनी शान्ति विश्वकर्मालाई फोन गर्दै भन्नुभयो, म काम गर्ने घरमा खदमा घरेलु श्रमिक चाहिएको छ, महिनाको 120 कुवेती दिनार दिन्छ, तिमी आउने भए पासपोर्ट पठाइदेऊ। एकातिर वैदेशिक रोजगारीमा जाने सपना, अर्कोतिर साउदी अरबमा काम गर्न गएका श्रीमानको कमाईले घर खर्च धान्न र पुरानो ऋण समयमै तिर्न नसकिने आकलन। यही बेला शान्तिलाई फुपूले कुवेतको खबर सुनाउनु भएको थियो। कुमारीले भन्नुभएको थियो, फिलिपिनी युवतीले छोडेपछि रोजगारदातालाई अर्को घरेलु श्रमिक चाहिएको छ, तिमीलाई ल्याउने कुरा घर मालिकले मन पराएका छन्। फुपूले नै काम गर्ने घरमा काम पाइएकाले साउदी रहेका शान्तिका श्रीमानले पनि नाइनास्ती गर्नु भएन। गत 17 पुसमा 8 वर्षीय छोरी आमाको जिम्मा लगाएर शान्ति कुवेतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नुभयो, तर उहाँको हातमा कुवेतको घरेलु श्रमिकका लागि जारी गरिएको भिसा नम्बर 18 थिएन। बरू ओमानको 10 दिनको भिजिट भिसा, होटल बुक र काठमाडौँ ओमान काठमाडौँको दुईतर्फी टिकट थियो। 10 माघ 2080 लागू हुने गरी त्रिभुवन विमानस्थलको अध्यागमन प्रशासनले भिजिट भिसा, होटल बुक, दुईतर्फी टिकट र सो घोषणा गरेपछि पर्यटक भिसामा जान दिँदै आएको छ। त्यसैले शान्तिलाई अगाडि बढ़न कुनै रोकटोक भएन, जबकि ओमानको टिकट भए पनि शान्तिको गन्तव्य कुवेत थियो, त्यही देश जहाँ नेपाली घरेलु महिला श्रमिकका लागि प्रतिबन्ध छ। वैदेशिक रोजगार विभागले कुवेत सहित खाड़ी र मलेसियामा रहेका घरेलु श्रमिकका रूपमा काम गर्न जानेलाई 21 चैत 2073 श्रम स्वीकृति बन्द गरेको छ, तर शान्ति जस्ता हजारौं महिला सरकारी प्रतिबन्धका बावजूद प्रतिबन्धित देशहरूमा पुगिरहेका छन्। शान्तिका अनुसार उहाँ ओमान पुगेपछि कुवेती घर मालिकको सम्पर्कमा रहेका ओमानको एउटा म्यानपावर एजेन्टले रिसिभ गर्यो, त्यो म्यान पावरको सम्पर्क कुवेत र नेपाल दुवै देशमा भएकाले शान्ति जस्ता महिलालाई पर्यटक भिसामा ओमान ल्याउने र त्यहाँबाट कुवेत पठाउने गर्दो रहेछ। उहाँले सुनाउनुभयो, एजेन्टले भिजिट भिसामा ओमान पठाइदियो, त्यहाँ दुई दिन राख्यो अनि कुवेतको घरेलु श्रमिकको भिसा नम्बर 18 नै बोकेर उडे। यसरी ओमानबाट कुवेत उड्नेमा शान्ति एक्लो हुनुहुन्थेन। उहाँले ओमानमा अरू 12 नेपाली महिला पनि भेट्नुभयो। उनीहरू सबै शान्ति जसरी नै कुवेत उड्न लागेका थिए। शान्तिले सुनाउनुभयो, कुवेतको एयरपोर्टमा लिन मालिक नै आउनु पर्दो रहेछ। मालिकसँग फुफू दिदी आउनु भएको थियो। यसरी प्रतिबन्धित देश पुग्नुभएकी शान्तिले 8 महिनामा 4 लाख कमाएर घर पठाइवरी पुरानो ऋण घटाइसकेको बताउनुभयो। यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। कान्तिपुर दैनिकबाटै मल लिन गएका किसान दाजुभाइ 38 दिन भारतीय जेल बसेर घर फर्किए सम्बन्धी समाचार लिँदैछौ। मल लिन भारत जाँदा पक्राउ परेका सर्लाहीका किसान दाजुभाइ 38 दिनपछि नेपाल आइपुग्नु भएको छ। भारतको सीतामढ़ी जिल्ला स्थित व्यवहार अदालतका मुख्य न्यायाधीश अखिलेश कुमार झाको एकल इजलासले धरोटीमा रिहा गर्ने आदेश दिएपछि शुक्रबार उनीहरू नेपाल आइपुगेका हुन्। सर्लाहीको बलरा नगरपालिका 5 का 60 वर्षीय नागेन्द्र प्रसाद सिंह र 55 वर्षीय सुरेश प्रसाद सिंह दाजुभाइ 17 असारमा पक्राउ परेका थिए। उनीहरू स्थानीय बजारमा मल नपाएपछि सीमावर्ती भारतीय बजार सोनवर्षा गएका थिए। 2 बोरा यूरिया र 6 बोरा डीएपी मल साइकलमा राखेर रा घर फर्कदै गरेका दुवैलाई भारतीय सीमा सुरक्षा बल एसएसबी र भारतीय कृषि विभागको संयुक्त टोलीले नियन्त्रणमा लिएको थियो। यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ। सरकारी अस्पतालका फार्मेसीको नाम फेरियो फेरिएन अवस्था शीर्षकको समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रमुख समाचारका रूपमा प्रकाशित छ। यहाँ देशभरिका सरकारी अस्पतालका फार्मेसीको बोर्डमा अस्पताल फार्मेसीको सट्टा सुलभ फार्मेसी लेखिएको छ, तर महँगा र बीमामा समावेश औषधि किन्न जानुपर्छ निजी फार्मेसीमै सम्बन्धी प्रसंग उल्लेख छ। हाल देशभर सबैतर्फका सरकारी स्वास्थ्य संरचनाभित्र 11,605 फार्मेसी छन्। ती फार्मेसीमा बीमामा समेटिएका 1,298 किसिमका औषधि मध्ये मुस्किलले 350 थरी मात्रै पाइन्छन्। यो प्रसंग आजको नयाँ पत्रिका दैनिकमा सविस्तार प्रकाशित छ। नयाँ पत्रिका दैनिकबाटै प्रहरी जनशक्ति बढेन, 4.35% बढ्यो अपराध शीर्षकको समाचार प्रकाशित छ, जहाँ लेखिएको छ, प्रहरीको जनशक्ति एक दशकदेखि लगभग उस्तै छ, तर अपराधको ग्राफ भने लगातार उकालो लागिरहेको छ। आर्थिक, वित्तीय तथा डिजिटल अपराधको चाप बढ़दै जाँदा पछिल्लो एक वर्षमै नेपाल प्रहरीमा दर्ता भएका मुद्दाको संख्या 4.35% बढ़ेको छ। एक वर्षमा मुद्दाको संख्या 2,544 बढ़ेको छ। आर्थिक वर्ष 2082-83 नेपाल प्रहरीमा 61,016 मुद्दा दर्ता भएका छन्। यो समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। यहाँ प्रहरी प्रवक्ता अभिनारायण काफलेको भनाई पनि समेटिएको छ। उहाँ भन्नुहुन्छ, विशेष गरी वित्तीय अपराध र सामाजिक सञ्जालको प्रयोगबाट हुने अपराधको चाप पछिल्ला वर्षमा तीव्र रूपमा बढ़ेको छ। जनशक्तिको तुलनामा अपराधको संख्या बढ़दै जाँदा प्रहरीको नियमित पुलिसिङसँगै अनुसन्धानमा पनि चुनौती थपिएको छ। यो प्रसंग नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। नयाँ पत्रिका दैनिकबाटै बीआईसीसीलाई संग्रहालय बनाउन छलफल शीर्षकको समाचार लिँदैछौ। गत वर्ष 23-24 भदौमा भएको जेन्जी विद्रोहमा आगजनीमा परेको नयाँ बानेश्वर स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तत्कालीन संसद भवन सरकारले जेन्जी आन्दोलनसँग सम्बन्धित सामग्री राखेर सम्मेलन केन्द्रलाई संग्रहालय वा अध्ययन केन्द्रका रूपमा विकास गर्नेबारे आन्तरिक तयारी गरिरहेको छ। भवन निर्माण विभागको विज्ञ टोलीले निकै पुरानो भवन रहेको र भवनको नक्सा पनि नभेटिएकाले प्रबलीकरण गर्न नसकिने बरू पूरै भत्काएर नयाँ बनाउन सकिने प्रतिवेदन दिएपछि भवन विभागले विभिन्न विकल्पमा छलफल गरिरहेको छ। 153 रोपनी क्षेत्रफलमा फैलिएको सम्मेलन केन्द्र परिसरमा नयाँ भवन बनाउने बारे भने सरकारले कुनै निर्णय लिइसकेको छैन। विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिका वरिष्ठ कार्यक्रम संयोजक दिपेन्द्र सिंहले पनि सम्मेलन केन्द्र पुननिर्माणका लागि बजेट नआएको बताउनुभयो। चीन सरकारले 2050 अनुदानमा बनाइदिएको सम्मेलन केन्द्र दुई दशकभन्दा बढ़ी अवधिसम्म संसदका रूपमा चल्यो। जेन्जी आन्दोलनमा आगजनीमा परेपछि भने प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक सिंहदरबार स्थित संसदको नयाँ भवनबाट चलिरहेका छन्। यो समाचार नयाँ पत्रिका दैनिकबाट लिएका हौं। तपाई यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
फाइबर इन्टरनेट नेपाल टेलिकमको प्याक, इन्टरनेट टिभी टेलिफोन डेटा एकैसाथ,
घरमा टिभी हेर्नुहोस् या इन्टरनेट चलाउनुहोस्, फोन गर्नुहोस्, डेटा चलाउनुहोस्, सजिलो छ एकैसाथ।
फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा, नेपाल टेलिकमको फाइबर इन्टरनेट। नयाँ चडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। कांग्रेस इतर पक्षले राष्ट्रिय भेला नरोक्ने शीर्षकको समाचार नागरिक दैनिकबाट लिँदैछौ। नेपाली कांग्रेसको संस्थापन इतर पक्षले साउनको अन्तिम साता काठमाडौँमा बोलाएको राष्ट्रिय भेला नरोक्ने भएको छ। इतर पक्षले हिजो पत्रकार सम्मेलन गरी भेला नरोक्ने जनाएको हो। गत पुसमा भएको कांग्रेस विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गरेपछि आधिकारिक नेतृत्व विवादमा सर्वोच्च अदालतले यसअघि दिएको फैसला पुनरावलोकनका लागि बिहिबार निस्सा दिएपछि इतर पक्षले भेला नरोक्ने अनुमान धेरैले गरेका थिए। यसअघि सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको फैसला सुनाएको थियो। देउबा पक्षले थापा नेतृत्वलाई आधिकारिक कांग्रेसको मान्यता दिने सर्वोच्च अदालतको निर्णयमा पुनरावलोकन मागसहित निवेदन दिएको थियो। उक्त निवेदनको माग बमोजिम सर्वोच्चले पुनरावलोकनका लागि अनुमति दिएको हो। संस्थापन इतर पक्षले स्वदेश फर्कन लाग्नुभएका तत्कालीन सभापति शेरबहादुर देउवालाई धरपकड़ गर्न खोजिए प्रतिवादमा उत्रिने चेतावनी पनि दिएको छ। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ। आँखा पाक्ने रोगबाट बालबालिकालाई कसरी जोगाउने सम्बन्धी स्वास्थ्य समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिँदैछौं। रातो हुने, चिलाउने, आँसु बग्ने र आँखा पाक्ने समस्या देखिन सक्छ। त्यसैले बर्खायाममा घरभित्रको सरसफाईमा विशेष ध्यान दिन आवश्यक हुन्छ। विद्यालय र होस्टेलमा बस्ने बालबालिका अझ बढ़ी जोखिममा पर्न सक्छन्। त्यहाँ धेरैले एउटै शौचालय, धारा तथा अन्य सार्वजनिक सामग्री प्रयोग गर्ने भएकाले एकजना बालबालिकामा भएको संक्रमण अर्कोमा सजिलै सर्न सक्छ। आँखा पाक्ने रोग अत्यन्त संक्रामक भएकाले विद्यालय तथा होस्टेल जस्ता सामूहिक बसोबास भएका स्थानमा छिटो फैलिन्छ। यसबाट बस्न सबैभन्दा महत्वपूर्ण उपाय व्यक्तिगत सरसफाई हो। बालबालिकालाई शौचालय प्रयोग गरेपछि अनिवार्य रूपमा साबुन पानीले हात धुने बानी बसाल्नुपर्छ। धेरैजसो बालबालिकाले हात राम्रोसँग नधुने भएकाले हातमा रहेका जीवाणु वा ढुसीका कण आँखामा पुगेर संक्रमण गराउन सक्छ। अभिभावकले घर तथा विद्यालय व्यवस्थापनले होस्टेल र शौचालयको नियमित सरसफाईमा विशेष ध्यान दिनुपर्छ। झ्यालढोका, पर्दा वा अन्य स्थानमा ढुसी देखिए तुरन्त सफा गर्नुपर्छ। बालबालिकालाई त्यस्ता स्थानमा नछुन सिकाउनुपर्छ। वर्षातका बेला पनि मौसम अनुकूल हुँदा घरका झ्यालढोका खोल्ने, कोठामा हावा र प्रकाश पर्दा ढुसी उम्रिँदैन, कोठालाई सुक्खा राख्ने प्रयास गर्नुपर्छ। सफा र हावापानी आउने वातावरणले आँखा पाक्ने मात्र होइन रुघाखोकी जस्ता अन्य भाइरल संक्रमणको जोखिम पनि घटाउँछ। यदि बालबालिकाको आँखा रातो हुने, चिलाउने, धेरै आँसु आउने, आँखामा अन्य समस्या देखिएमा सचेत हुनुपर्छ। यस्ता लक्षण देखिएमा घरमै औषधि प्रयोग गर्नु उचित हुँदैन। आँखा अत्यन्त संवेदनशील अंग भएकाले ढिलाइ नगरी नजिकको आँखा विशेषज्ञ वा चिकित्सकसँग परामर्श लिनुपर्छ। समयमै सही उपचार शुरू गरेमा संक्रमण नियन्त्रण गर्न सकिन्छ र अन्त सर्ने जोखिम पनि कम हुन्छ। यो स्वास्थ्य सम्बन्धीको खबर नयाँ पत्रिका दैनिकबाट लिएका हौं। एसईई प्रदेशमा लैजाने विषय अन्यलमै शीर्षकको समाचार गोर्खापत्रमा प्रकाशित छ। लामो समयदेखि छलफलमा रहेको माध्यमिक शिक्षा परीक्षा एसईई सञ्चालनको जिम्मेवारी प्रदेशमा हस्तान्तरण गर्ने विषय यसपटक पनि अन्यलमै देखिएको छ। यसअघि सरकारले उक्त परीक्षा सञ्चालनको जिम्मा प्रदेशलाई दिने घोषणा गरिसकेको छ, तर कानूनी तथा व्यावहारिक जटिलता देखाउँदै यसको कार्यान्वयन भने भएको छैन। तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष 2082-83 बजेट प्रस्तुत गर्ने क्रममा पनि एसई प्रदेशबाट सञ्चालन गर्ने घोषणा गर्नुभएको थियो। उक्त घोषणा कार्यान्वयन भने भएन। शिक्षा तथा खेलकुद मन्त्रालयले यसपटक पनि एसई प्रदेशबाट सञ्चालन गर्नका लागि 35 करोड़ रूपियाँ बजेट पनि छुट्याएको छ। उक्त रकमबाट उत्तर पुस्तिका छपाई तथा ढुवानी र परीक्षा सञ्चालन कार्य गरिने मन्त्रालयले जनाएको छ। यो प्रसंग गोर्खापत्रमा प्रकाशित छ। सात वर्षमा 71 पक्की पुल शीर्षकको समाचार अन्नपूर्ण पोस्टबाट लिँदैछौ। रूपन्देहीका नदीहरूमा पक्की पुल निर्माण हुने क्रम बढ्दै गएको छ। आर्थिक वर्ष 2075-76 चालू आर्थिक वर्ष 2083-84 निर्माण सम्पन्न र निर्माणाधीन अवस्थाका पुलको संख्या 71 पुगेको हो। त्यसमध्ये 58 पुलहरू निर्माण सम्पन्न भइसकेका छन् भने 13 निर्माणाधीन अवस्थामा रहेको सड़क पूर्वाधार विकास कार्यालय रूपन्देहीका सिनियर डिभिजनल इन्जिनियर लालु गिरीले जानकारी दिनुभयो। यो समाचार अन्नपूर्ण पोस्टबाट लिएका हौं। अखबार कार्यक्रम आजलाई यति नै। अब यसपछि अन्तर सम्वाद कार्यक्रम सुन्न सक्नुहुनेछ। प्राविधिक शंकर भण्डारीलाई धन्यवाद दिँदै दीपक जोशी विदा हुन्छु। नमस्कार।